الحمد لله وكفى، الحمد لله وكفى، وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ارشاد باري تعالى، يا ايها الذين امنوا، اي ايمان والو، يا ايها الذين امنوا صلوا عليه، اپنے نبی پر درود پڑھو. یا ایہا الذین آمنوا صلوا علیہ وسلموا تسلیما، اور ان پر سلام بھیجو. نبی علیہ الصلوۃ والسلام کے اوپر ان اللہ وملائکتہ یصلون علی النبی، کہ بے شک اللہ اور اس کے فرشتے نبی علیہ الصلوۃ والسلام پہ درود بھیجتے ہیں. اے مومنو، تم بھی اللہ کے نبی پر درود پڑھو. تو درود پاک کا پڑھنا یہ قرآنی حکم ہے. اللہ تعالیٰ نہ صرف ہمیں حکم دے رہے ہیں کہ تم اپنے نبی پر درود پڑھو، بلکہ اللہ تعالیٰ یہ بھی فرما رہے ہیں کہ اللہ بھی نبی علیہ الصلوۃ والسلام پہ درود پڑھتے ہیں. تو کیا یہ شان ہے اس نبی کی کہ جس پر اللہ بھی درود بھیج رہے ہوتے ہیں. اور اس کے ساتھ ساتھ اللہ تعالیٰ اپنے بندوں کو یہ بھی پیغام دے رہے ہیں کہ اگر تم اللہ کے نبی پہ درود نہیں پڑھتے تو اللہ کے نبی کو تمہارے درود کی ضرورت نہیں ہے. اللہ ان پہ درود پڑھ رہے ہیں، فرشتے بھی ان پہ درود پڑھ رہے ہیں. تو اللہ کے نبی پہ درود پڑھنا، اس سے نبی علیہ الصلوۃ والسلام کی مبارک شان میں کوئی اضافہ نہیں، بلکہ اس کا فائدہ درود پڑھنے والے کو ہے. علماء نے درود شریف کے فضائل قرآن اور حدیث سے نقل کیے، اور سات فضائل علماء نے بیان فرمائے، اور اس میں پہلی فضیلت یہ ہے کہ جو شخص بھی درود شریف پڑھتا ہے اللہ تعالیٰ اس کو جہنم کی آگ سے بری فرما دیتے ہیں. عجیب بات ہے. چنانچہ حدیث پاک میں آتا ہے، نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ جس پر ایک پر 10 رحمتیں نازل فرما اور جس پر 10 مرتبہ درود پڑھا 100 رحمتیں نازل فرماتے ہیں، اور جس نے 100 مرتبہ درود پڑھا اللہ تعالیٰ اس کی پیشانی پہ لکھ دیتے ہیں برأتم من النار و برأتم من النفاق، کہ یہ شخص آگ سے بھی بری ہو گیا اور نفاق سے بھی بری ہو گیا. اللہ اکبر. تو ہم تو کئی مرتبہ اس کو نفلی عبادت سمجھتے ہیں کہ جی فرض تو نمازیں ہیں. بالکل فرض نمازیں ہیں، مگر درود شریف کا بھی اپنا ایک مقام ہے. وہ مومن ہی کیا جو اللہ کے نبی پر درود نہ پڑھتا ہو. تو درود شریف کے فضائل میں پہلی فضیلت اور بڑی فضیلت یہ ہے کہ درود شریف پڑھنے والے کے ساتھ حدیث پاک میں وعدہ ہو گیا کہ اللہ تعالیٰ اس کو جہنم کی آگ سے محفوظ فرمائیں گے، اس کے دل کو نفاق سے محفوظ فرمائیں گے. اسی لیے جتنے بھی مشائخ ہیں، جن کے پاس بھی لوگ جاتے ہیں آج اصلاح کے لیے، پہلا سبق ان کو یہی ملتا ہے کہ صبح میں 100 مرتبہ درود پڑھ لیا کرو اور شام میں 200 مرتبہ درود شریف پڑھ لیا کرو. तो जिसने ये मामूल बना लिया, यूं समझ ले कि जन्नत में खैमे गाड़ लिए हैं। आज तो हम बहुत ही लाइट लेते हैं, हत्ता कि जो सालकीन मशायक के पास आते हैं और आने के बाद बड़े सुलूक तय करने की कोशिश करते हैं, वो भी दुरूद शरीफ में नरमी करते हैं। यदि आजकल तस्बीह रह गई दुरूद शरीफ की, काश के हमें पता चल जाए कि इस दुरूद की अल्लाह के यहाँ क्या कदर है। कि जो शख्स अल्लाह के नबी पे दुरूद कसरत से पढ़ता है, अल्लाह ताला उसको जहन्नम की आग से बरी फरमा देते हैं। और दुरूद शरीफ पढ़ने की ताला उसको अपना खास कुर्ब अता फरमाते हैं। चुनाचे नबी अलैहिस्सलाम के एक सहाबी काब अहबार रजी अल्लाह अन्हु वो रिवायत करते हैं, काब अहबार पहले यहूदी थे और यहूदियों में भी बड़े आलिम थे। वो फरमाते हैं कि हमारी किताबों में ये लिखा है कि अल्लाह ताला ने मूसा अलैहिस्सलाम से पूछा, ऐ मेरे प्यारे मूसा, क्या आप ये चाहते हैं कि मैं आपके इतने करीब हो जाऊं जितने करीब आपके अल्फाज आपकी जुबान के साथ होते हैं? ऐ मेरे प्यारे मूसा, क्या आप ये चाहते हैं कि मैं आपके इतने करीब हो जाऊं जितने करीब आपके अल्फाज आपकी जुबान के साथ हैं? मूसा अलैहिस्सलाम अल्लाह के आशिक, अल्लाह को देखने का शौक रखते, अल्लाह के करीब होने का शौक रखते, ने कहा या अल्लाह, इससे बढ़ के मेरे लिए क्या हो सकता है कि तू मेरे इतने खास कुर्ब में आ जाए? अल्लाह ताला ने फरमाया कि ऐ मेरे प्यारे मूसा, अगर तू चाहता है कि मैं तेरे इतने करीब हो जाऊं जितना तेरी जुबान तेरे अल्फाज से करीब है, तो फिर मेरे नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पे कसरत से दुरूद पढ़ा कर। तो अपने प्यारे अंबिया को भी हुक्म फरमाया कि नबी अलैहिस्सलाम पे से दुरूद पे दुरूद पढ़ो और खास कुर्ब हासिल करो। तो जिसने दुरूद पढ़ लिया और कसरत से दुरूद पढ़ा, वो अल्लाह के खास कुर्ब में आ जाता है। चुनाचे नबी अलैहिस्सलाम पे दुरूद पढ़ना ये इंसान को आग से भी बरी करता है और ये अल्लाह की खास कुर्ब में इंसान को ले जाता है और ये अल्लाह की खास कुर्ब में इंसान को ले जाता है। सिर्फ ये नहीं कि अल्लाह का खास कुर्ब मिलता है, जो शख्स कसरत से दुरूद पढ़ता है उसे अल्लाह के नबी का भी खास कुर्ब मिलता है। चुनाचे नबी अलैहिस्सलाम ने फरमाया क़यामत के दिन मेरे सबसे करीब वो होगा जो मुझ पे सबसे ज्यादा दुरूद पढ़ता होगा। तो जो लोग कसरत से दुरूद पढ़ते होंगे वो एक अजीब ही शान में होंगे, वो क़यामत के दिन के हीरोज होंगे कि अल्लाह के नबी के क़ुर्ब में होंगे, तकलीफों से बचे हुए होंगे। तो अल्लाह के करीब भी वही है जो कसरत से दुरूद पढ़ता है और अल्लाह के नबी के करीब भी वही है जो कसरत से दुरूद पढ़ता है। चुनाचे एक बुजुर्ग गुजरे हैं हजरत सईद बिन मतरफ रहमतुल्लाह अलैह, वो बहुत कसरत से रात को दुरूद पढ़ते थे, हजारों की तादाद में हर रात दुरूद पढ़ते थे। चनाचे एक मरतबा ख्वाब में उनको नबी अलैहिस्सलाम की ज़ियारत हुई और नबी अलैहिस्सलाम ने फरमाया, ऐ सईद, तूने इतना कसरत से दुरूद हम पे पढ़ा, एक ऐसी तुझ से मोहब्बत है, ऐ तेरे चेहरे पे बोसा दे दूँ। चेहरे पे बोसा दिया, इस बोसे की वजह से मेरी आंख भी खुल गई, मेरी अहलिया बराबर में लेटी हुई थी उनकी आंख भी खुल गई, فرماتے ہیں کہ جب ہم اٹھے تو ہمارے کمرے میں اتنی خوشبو کہ ہم دونوں حیران، 10 دن تک ہمارے اس کمرے سے خوشبوئیں آتی رہی ہیں. تو جو شخص کثرت سے درود پڑھتا ہے، آگ سے بھی بری، اللہ کے بھی خاص قرب میں، اللہ کے نبی کے بھی خاص قرب میں ہوتا ہے. مشائخ طریقت جتنے گزرے ہیں ان میں دو طرح کے مشائخ رہے ہیں. ایک وہ مشائخ جو اللہ کے بہت قریب، اور یہ مشائخ وہ جو کہ سارا وقت اللہ کی یاد میں، ذکر و اذکار میں رہے، اور ایک وہ جو دین کی ترویج اور اشاعت میں رہے. حضرت مجدد الثانی رحمۃ اللہ علیہ نے ایک گروہ کو مستحلقین کہا، جو اللہ کی یاد میں دیوانے ہو گئے، اللہ کی یاد میں فنا ہو گئے، اور ایک گروہ کو فرمایا یہ راجعین ہیں، یہ واپس لوٹے اور لوگوں کو دین سکھانے والے بنے. تو دو طرح کے مشائخ ہمیشہ رہے، ایک وہ جو یکسو ہو کے اللہ کی یاد میں بیٹھے ہیں، جو لوگوں سے یکسو ہیں، جن کو کہتے ہیں لوگوں سے ایک طرف ہٹ کے زندگی گزارنے والے، اور ایک وہ جو دوسروں کو دین سکھانے والے، دعوت دین کا کام کرنے والے. تو یہ جو یکسو ہو کے رہنے والے بزرگوں میں سے ایک بزرگ گزرے ہیں، اور ان کا نام تھا حضرت ابو سعید خیاط رحمۃ اللہ علیہ. ابو سعید خیاط نہ کسی سے ملتے، نہ کوئی ان کا جاننے والا، نہ کوئی اور ان کی ایسی ایکٹیویٹی، ہر وقت اللہ کی یاد میں فنا رہتے. اس مسجد میں کبھی کوئی نظر دیکھ لیتا تو نظر آ جاتے، اس کے علاوہ اور کوئی ان کی ایکٹیویٹی بھی نہیں تھی. لوگ بڑا ملنا بھی چاہتے تھے مگر انہوں نے کوئی ترتیب ہی نہیں رکھی ہوئی تھی، بس وہ کہتے تھے میں ہوں اور اللہ کی یاد ہے. کافی سال یوں گزر گئے، لوگ نا امید ہو گئے کہ ان بزرگوں کی کوئی صحبت بھی مل سکتی ہے. کافی سالوں بعد دیکھا گیا کہ اس زمانے میں ایک اور بزرگ ہوا کرتے تھے، اور ان بزرگوں کا نام ابن رشیق رحمت اللہ علیہ تھا. انہوں نے دیکھا یہ ابو سعید خیاط ان کی مجلس میں جانے لگے. لوگ بھی حیران کہ یہ کہیں نہیں نکلتے تھے، ہر وقت اللہ کی یاد میں ہوتے تھے، یہ ابن رشیق کی مجلس میں کہاں سے جانے لگے. آخر کو کسی نے پوچھ ہی لیا کہ حضرت آپ تو بالکل یکسو ہوئے ہوئے تھے، کسی سے ملتے بھی نہیں تھے، کسی سے کوئی اور تعلق بھی نہیں تھا، یہ مجلسوں میں آنا جانا. تو فرمایا کہ ہاں ارادہ تو نہیں تھا، خواب میں نبی علیہ الصلوۃ والسلام کی زیارت ہوئی، نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ ابن رشیق کی مجلس میں جایا کرو، یہاں کثرت سے درود پڑھا جاتا ہے، تمہارے قرب الہی میں اضافہ ہو جائے گا. تو جو لوگ کثرت سے درود پڑھتے ہیں وہ اللہ کے بھی قریب، اللہ کے نبی کے بھی قریب ہوتے ہیں. اللہ اور ان کے رسول کا قرب اس درود شریف کی کثرت کے بغیر حاصل ہو ہی نہیں سکتا. اس لیے معمولات میں بڑا معمول اللہ کے نبی پہ درود پڑھنا ہے. تو مشائخ نے فضائل لکھے، ایک فضیلت یہ کہ آگ سے برات ہے، اور ایک فضیلت درود شریف کی یہ ہے کہ اللہ کا خاص قرب، اللہ اتنا قریب جتنا انسان کی زبان اور الفاظ قریب ہوتے ہیں، اللہ اکبر. اور تیسری چیز کہ اللہ کے نبی کی بھی خاص قربت کثرت درود شریف پڑھنے والے کے لیے. اور چوتھی فضیلت یہ کہ جو شخص درود پڑھتا ہے اللہ تعالیٰ اس کی دعاؤں کو زیادہ قبولیت عطا فرماتے ہیں. حضرت عمر رضی اللہ عنہ کا قول ہے، آپ فرماتے تھے کہ جب دعا مانگی جائے تو تم اپنے نبی پہ درود پڑھا کرو، جب درود نہیں پڑھتے تو دعا جو ہے آسمانوں تک نہیں پہنچتی. اللہ، اس لیے دعا दुआ करवाने वाले ये दुआ के शुरू में भी दुरूद पढ़ते हैं और दुआ के आखिर में भी दुरूद पढ़ते हैं। जब इंसान में दुरूद शरीफ पढ़ता है तो दुआ की कबूलियत भी और बढ़ जाती है। हजरत अबू जर रजी अल्लाह अन्हु नबी अलैहिस्सलातु वस्सलाम की खिदमत में हाजिर हुए, हजरत उबै इब्ने काब रजी अल्लाह, और वो आके अर्ज करते हैं अल्लाह के नबी, मैंने वक्त बनाया है दुआ करने का, मैं इतनी देर दुआ करता हूँ, अब सोचता हूँ कि इस वक्त के अंदर दुरूद शरीफ भी पढ़ लिया करूँ तो क्या मैं इस वक्त को इनके अंदर एक तिहाई वक्त जो है वो दुरूद शरीफ पढ़ते हुए गुजार लूँ तो बेहतर होगा। नबी अलैहिस्सलाम ने फरमाया कि नहीं, कुछ बढ़ा दो। हजरत उबै इब्ने काब ने फरमाया कि अल्लाह के नबी, फिर मैं आधा वक्त दुरूद शरीफ को दे देता हूँ और आधा वक्त दुआ में लगा देता हूँ। नबी अलैहिस्सलाम ने फरमाया कि नहीं, कुछ और बढ़ा दो। तो हजरत उबै इब्ने काब ने फरमाया, अल्लाह के नबी, फिर मैं दो तिहाई वक्त जो है वो दुरूद शरीफ को दे देता हूँ और बाकी वक्त जो है वो दुआ में गुजारता हूँ। नबी अलैहिस्सलाम ने फरमाया, कुछ और वक्त दुरूद में लगा दो। तो हजरत उबै इब्ने काब ने अर्ज की, अल्लाह के नबी, फिर मैं सारा वक्त दुरूद शरीफ पढ़ते हुए लगाता हूँ। नबी अलैहिस्सलातु वस्सलाम ने फरमाया कि जिसने अपने दुआ का सारा वक्त दुरूद पढ़ते हुए गुजार दिया, अल्लाह ताला बिन मांगे उसकी सारी हाजतों को पूरा फरमाएंगे। तो ये दुरूद पढ़ने वाला शख्स जो है उसको दुआ करने की भी जरूरत नहीं। क्या शान है उस दुरूद पढ़ने वाले की जिसने दुरूद शरीफ को अपनी जिंदगी का मामूल बना दिया। तो मशाइख में सात बड़े फजाइल लिखे और पहली फजीलत ये कि जिसने दुरूद पढ़ा अल्लाह ताला ने उससे आग से बराअत की वादा कर लिया, और जिसने दुरूद पढ़ा अल्लाह ने उससे अपने कुर्ब का वादा कर लिया, और जिसने अल्लाह के नबी पे दुरूद पढ़ा अल्लाह के नबी का कुर्ब भी उसी के लिए, जिसने दुरूद शरीफ कसरत से पढ़ा अल्लाह ताला उसकी दुरूद शरीफ के फ़ज़ाइल में एक और बड़ी फजीलत, दुरूद रहेगा उस वक्त तक फरिश्ते उस शख्स पे रहमतें नाजिल फरमाते रहेंगे। अबू ज़र्रा रहमतुल्लाह मुहद्दिस गुजरे हैं, दुरूद शरीफ कसरत से लिखते थे, मुहद्दिसीन हदीस लिखते हैं और हदीस लिखते हुए दुरूद शरीफ बार बार लिखना पड़ता है। तो आपने 10 लाख हदीसें लिखी, 10 लाख मरतबा नबी अलैहिस्सलाम पे दुरूद शरीफ आपने लिखा। एक मरतबा आप जब इस दुनिया से रुखसत हो गए, बल्कि एक मरतबा अबू ज़र्रा जो थे उनका एक शागिर्द था, बहुत मोहब्बत रखता था, बहुत हजरत के पास आना जाना रखता था, हजरत को अल्लाह ताला ने बड़ी हदीस के साथ शगफ दिया था, मोहब्बत दी थी। 10 लाख मरतबा दुरूद शरीफ जिन्होंने लिखा और फिर 1 लाख हदीसों से ज्यादा याद की हुई थी। तो शागिर्द था, बड़ी मोहब्बत करता था, हजरत की मजलिस में आना जाना भी रखता था, हजरत की खूब खिदमत भी करता था, वक्त बड़ा गुजारता था, दीवाना था। अल्लाह की शान वालदैन ने शागिर्द की शादी कर दी, कहती थी कि इतना टाइम ना गुजारो, कुछ वक्त मुझे भी दे दो। तो आखिर को थोड़ा बहुत आपस में थोड़ी सी रंजिश हुई तो तय किया कि ठीक है, इतना वक्त तुम्हारा और इतना वक्त में हजरत की मजलिस में आया गया। अब बीवियां जो होती हैं वो उस पर भी कई मरतबा नाखुश होती हैं, वो कहती थी नहीं, ये वक्त भी मुझे मिल जाए, मगर तय हो गया कि जी ये वक्त हजरत का है तो ये वक्त। तो पहले ही बीवी नाराज इतनी थी, एक मरतबा क्या हुआ कि देर हो गई, हजरत की हदीस की मजलिस लंबी हो गई, ये देर से घर लौटे। जब देर से घर लौटा वो शागिर, बीवी बड़ी नाराज थी और बीवी ने कहा कि मैं बात नहीं करती तुझसे, ना आ रहा मेरे पास। तूने शादी क्यों की है जब तूने वक्त ही नहीं देना है। तो खूब लड़ाई हुई। ये भी गुस्से में आ गया और गुस्से में आके कहता है कि कौन सा मैं कोई और उल्टा सीधा काम कर रहा था, हजरत की मजलिस में ही वक्त गुजार रहा था ना। बीवी ने कहा कि तेरे हजरत को कुछ नहीं आता तो वो तुझे क्या सिखाएंगे। बस ये कहना था कि दिमाग जो है वो घूम गया। उससे मैं आके कहा कि अच्छा अगर मेरे हजरत को 1,00,000 हदीसे याद नहीं तो तुझे 3 तलाक। अब रात गुजर गई, जब सुबह ठंडे हुए तो दोनों सोच में पड़ गए। बीवी ने भी कहा कि तूने 3 तलाक दी। इनको भी नहीं पता था कि पता नहीं हजरत को कितनी हदीसें याद है। दोनों परेशान हुए कि गुस्से में गलत काम हो गया। अब दोनों इतने परेशान, आखिर को बीवी ने कहा कि भाई अब जाके पूछो हजरत से कि 1,00,000 हदीसें याद है या नहीं, क्योंकि अगर 1,00,000 याद नहीं तो फिर 3 तलाक। बड़ी परेशानी के आलम में हजरत की खिदमत में हाजिर हुआ कि हजरत रात इस तरह देर हो गई और लड़ाई हो गई और इसने आपके बारे में ये कह दिया। तो मैंने कहा कि अगर हजरत को 1,00,000 हदीसें याद नहीं तो तुझे 3 तलाक। अब आप बताएं कि आपको 1,00,000, अब आप बताएं कि आपको 1,00,000 हदीसें याद हैं या नहीं, ताकि शादी का फैसला हो सके। हजरत ने फरमाया कि जाओ मियाँ बीवी वाली जिंदगी गुजारो, 1,00,000 हदीसें तो मुझे इस तरह याद हैं जैसे लोगों को सूरह फातिहा याद होता है। अल्लाह, तो हजरत का इंतकाल हो गया। किसी ने हजरत को देखा ख्वाब में और देखा कि हजरत इमामत फरमा रहे हैं, 10,00,000 फरिश्तों की इमामत। ख्वाब देखने वाला हैरान है, हैरान के क्या आलम। हजरत से पूछता है कि हजरत आप 10,00,000 लोगों की, 10,00,000 फरिश्तों की इमामत, ये मकाम कैसे मिला? आपने फरमाया कि मैंने जिंदगी में 10,00,000 मरतबा दुरूद शरीफ लिखा, अल्लाह ताला ने मुझे ये मकाम आखिरत में अता फरमाया। तो जो शख्स कसरत से दुरूद लिखता है अल्लाह की रहमतें उस पर भी नाजिल होती हैं। तो मशाइख ने फजाइल लिखे इस दुरूद शरीफ पढ़ने के। आज हम दुरूद शरीफ को तो बहुत ही नफली सी इबादत समझते हैं और कसरत से दुरूद शरीफ पढ़ने को हम सबसे आखिर में प्रायोरिटी में रखते हैं। तो हम समझते हैं बड़े मसरूफ हैं इस काम के लिए। मुफ्ती आजम मुफ्ती मोहम्मद शफी रहमतुल्लाह अलैह से किसी तालिबे ने पूछा कि हजरत जुम्मे के दिन कितनी मरतबा दुरूद शरीफ पढ़ो। हदीस पाक में है कि जुम्मे के दिन ज्यादा पढ़ा करो, कसरत से पढ़ा करो। हजरत ने फरमाया कि कम से कम 300 मरतबा पढ़ लिया करो या फिर 1,000 मरतबा पढ़ लिया करो। सबसे ज्यादा तो यह है कि 3,000 मरतबा पढ़ लिया करो, और मेरा मामूल 3,000 मरतबा पढ़ना है। तो जो तो मुफ्ती आजम पाकिस्तान है, सारा वक्त मसरूफ रहता है, वो तो 3,000 मरतबा जुम्मे को पढ़ लेता है, और हम कहते हैं कि नहीं जी, हम बड़े मसरूफ हैं दुरूद शरीफ पढ़ने के लिए। अल्लाह अकबर। कल क़यामत के दिन पता चलेगा कि ये दुरूद पढ़ने वाले क्या मकामात ले गए। दुरूद पढ़ना ये सिर्फ फजीलत नहीं, ये दुरूद पढ़ना बहुत बड़ी सआदत है। सच्ची बात तो ये है कि शायद अल्लाह ने अपने चुने हुए बंदों को ये दुरूद कसरत से पढ़ने की तौफीक देनी है। तो मशायख ने फजीलत लिखी है, और दुरूद शरीफ के फजाइल में ये भी है कि इंसान दुरूद शरीफ पढ़ता है तो अल्लाह ताला ने उसकी आखिरत में जहन्नम से निजात, दुरूद शरीफ पढ़ने वाले के लिए अल्लाह का खास कुर्ब, दुरूद शरीफ पढ़ने वाले के लिए अल्लाह के नबी का खास कुर्ब, दुरूद शरीफ पढ़ने वाले के लिए दुआओं की कबूलियत, और दुरूद शरीफ पढ़ने वाला लिखने वाला जो है اس کے لیے بھی اللہ کی خاص فضیلت ہے. اور درود شریف کا ایک بہترین فضیلت جو مشائخ نے بیان فرمائی وہ یہ ہے کہ جو شخص بھی درود شریف پڑھتا ہے اسے نبی علیہ الصلوۃ والسلام کے ساتھ ہم کلامی کی توفیق نصیب ہوتی ہے. چنانچہ حدیث پاک کے الفاظ ہیں کہ جب کوئی شخص میری قبر پہ آ کے درود شریف پڑھتا ہے تو میں اس کے درود پڑھنے کو سنتا ہوں, اور جب کوئی دور سے مجھ پہ درود پڑھتا ہے تو یہ درود مجھ پر پہنچایا جاتا ہے. تو ہم جو درود شریف پڑھ رہے ہوتے ہیں یہ ایسا نہیں ہے کہ اس کی کوئی ویلیو نہیں, اللہ اکبر, یہ درود شریف اللہ کے نبی کو پیش کیا جاتا ہے. شیخ الحدیث حضرت مولانا زکریا رحمتہ اللہ علیہ نے ابو بکر مجاہد ایک بزرگ گزرے ہیں ان کا یہ واقعہ نقل فرمایا کہ ابو بکر مجاہد رحمۃ اللہ علیہ اپنے وقت کے بڑے بزرگ تھے, بڑی مجلس سے ذکر ان کی اپنے وقت کے بڑے بزرگ تھے, بڑی مجلس سے ذکر ان کی لگتی تھی, لوگ کثرت سے حاضر ہوتے تھے. تو ایک دن محفل ذکر تھی, اس محفل ذکر کے درمیان لوگوں نے دیکھا کہ ایک بوڑھا بندہ پراگندہ بال والا پرانا جبہ پہنا ہوا اور ایسا لگ رہا تھا کہ فقیر سا شخص ہے وہ داخل ہوا. وہ جیسے ہی داخل ہوا تو حضرت نے مجلس سے ذکر چھوڑ کے اور اپنی نشست سے کھڑے ہو گئے. لوگوں نے بھی دیکھا بڑی حیرانگی سے کہ یہ کون ہے, اور پھر دیکھا کہ وہ آگے بڑھے اور ہاتھ پکڑ کے ان بزرگوں کو اپنی نشست پہ لے کے آئے جس مسند پہ بیٹھ کے یہ مجلس سے ذکر کروا رہے تھے, وہاں سے نیچے بیٹھ گئے اور ان بزرگوں کو اوپر بٹھا لیا. سارے لوگ سمجھ گئے کہ یہ صاحب جو ہیں, یہ جو آئے ہیں باہر سے, یہ ابو بکر مجاہد کے بھی کوئی استاد اور شیخ ہیں. تو لوگوں نے بھی اسی طرح ان کو خوب عزت دی اور پوری مجلس پھر واپس سے شروع ہوئی, مجلس مکمل ہوئی, پھر لوگوں نے بھی بڑی ادب کا اظہار کیا. حضرت ابو بکر مجاہد رحمۃ اللہ علیہ نے بھی بڑی ادب کا اظہار کیا. اس کے بعد ان کو ابو بکر مجاہد رحمۃ اللہ علیہ اپنے گھر میں لے گئے. جب گھر میں لے گئے تو جو شیخ تھے انہوں نے بتایا کہ آپ کے پاس حاضر ہوا ہوں, ایک حاجت ہے, کچھ پیسے درکار ہے, بیوی میری جو ہے وہ حاملہ ہے, اور جو طبیب ہے اس نے اچھی خوراک اور شہد کھانے کو کہا ہے, اور اس وقت میرے گھر میں فاقے ہیں, تو میں مدد کے لیے تیرے پاس حاضر ہوا ہوں. ابو بکر مجاہد کے شیخ تھے, استاد تھے. ابو بکر مجاہد نے عرض کی کہ حضرت صبح انشاءاللہ اس معاملے میں کوئی اس کا حل کرتے ہیں, اور ابھی آپ آرام فرما لیں, دور سے سفر کر کے آئے ہیں تو آرام کر لیں. حضرت آرام کرنے لگے اور ابو بکر مجاہد جو تھے پریشان حالی میں مسلح پہ بیٹھ گئے. اللہ کی شان, فاقہ صرف شیخ کے یہاں نہیں, ابو بکر مجاہد کے گھر میں بھی فاقہ ہی تھا. وہ کہاں پیسے دے سکتے یا مدد کر سکتے, مگر دل میں تھا کہ میرے شیخ نے آج پہلی مرتبہ کہا ہے, اور ضرورت بھی شدید ہے. تو پریشانی میں ہے, بڑی شدید ضرورت کی عالم میں اللہ کے سامنے دعائیں کر رہے ہیں, یا اللہ رحم فرما. آنسو بہا رہے ہیں کہ پہلی مرتبہ انہوں نے کچھ کہا اور آج میرے پاس کچھ دینے کو بھی نہیں. روتے روتے آنکھ لگ گئی, نیند آئی تو خواب میں نبی علیہ الصلوۃ والسلام کی زیارت ہوئی. نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ اے ابو بکر پریشان نہ ہو, ابو عیسیٰ کے پاس چلے جا. ابو عیسیٰ اس وقت کے بڑے وزیر تھے, نیک آدمی تھے, اور فرمایا کہ ابو عیسیٰ کے پاس چلے جاؤ, और कहो कि मुझे अल्लाह के नबी ने भेजा है, ये जो बुजुर्ग आए हैं इनको 100 दीनार दे दो। अगर वो तुमसे ये प्रूफ मांगे कि क्या इस बात की प्रूफ है कि आपको अल्लाह के नबी ने भेजा है, तो आप उनको बताना कि आप हर जुमेरात को 1000 मरतबा दुरूद पढ़ते हैं, वो दुरूद शरीफ अल्लाह के नबी तक पहुंच जाता है। और ज्यादा अगर एतमाद वो चाहे तो ये बताना कि पिछली जुमेरात जो है वो आपने 700 मरतबा पढ़ा था, तो बादशाह ने आपको बुला लिया, आप बादशाह के पास चले गए, रात बहुत देर हो गई, जब बादशाह के पास से वापस आए तो फिर आपने 300 मरतबा दुरूद पढ़ा, ये बात बताओगे तो उसे एतमाद हो जाएगा कि मैंने ही तुम्हें उसके पास भेजा है। अगले दिन अपने इस शेख को लेके अबू ईसा के पास गए और अबू ईसा से यही अर्ज की कि मुझे अल्लाह के नबी ने भेजा है कि आप इस बुजुर्ग को 100 दीनार दे दें। अबू ईसा ने कहा कि अच्छा, आपको अल्लाह के नबी ने भेजा है, कैसे भेजा? ने कहा मुझे ख्वाब में नबी अलैहि सलाम ने फरमाया कि तुम अबू ईसा के पास चले जाओ। और अबू ईसा से आपने कहा कि नबी अलैहि सलातो सलाम ने फरमाया कि हर जुमेरात तो जो तू 1000 मरतबा दुरूद शरीफ का हदिया बेचता है वो हमें मिल जाता है। ये बात सुनने की देर थी कि अबू ईसा की तो आंख चमक गई कि दुनिया में किसी को नहीं पता था कि मैं जुमेरात की रात यूं 1000 मरतबा दुरूद शरीफ पढ़ता हूं। तो हैरान हो गया। फिर अबू ईसा जो है उसको उन्होंने बताया कि अल्लाह के नबी ने यह भी फरमाया है कि पिछली जो मेराज जो है वो आपने सिर्फ 700 मरतबा दुरूद शरीफ पढ़ा था कि बादशाह ने आपको बुला लिया और आपने बाकी 300 मरतबा वापस आके पढ़ा। बस अबू ईसा ने कहा कि ठहर जाओ। ये बात सुनते ही अबू ईसा अंदर गए, 100 दीनार तो लेके आए, 1000 दीनार और भी लेके आए कि ये 100 दीनार इन बुजुर्गों को दे दें और ये 1000 दीनार आपके लिए है कि आपने मुझे ये खुशखबरी सुनाई कि मेरा दुरूद जो है वो अल्लाह के नबी की बारगाह में कबूलियत पाता है। आगे से अबू बकर मुजाहिद रहमतुल्लाह अलैह ने अर्ज की कि अबू ईसा, आपके 100 दीनार तो मैं ले लूंगा, मगर क्योंकि अल्लाह के नबी ने सिर्फ 100 दीनार कबूल करने का हुक्म फरमाया है तो ये बाकी 1000 दीनार आप खुद ही रख लें, ये मुझे नहीं दरकार है। तो जो शख्स अल्लाह के नबी पे दुरूद पढ़ता है, अल्लाह अकबर, क्या सआदत है। तो ये पक्की बात है, ये दुरूद शरीफ कसरत से पढ़ने वाले ये अल्लाह के चुने हुए बंदे हैं, अल्लाह ने इनको चुन लिया है दिल की सफाई के लिए, अपने कुर्ब के लिए, ईमान की रोशनी के लिए, निफाक से बचाव के लिए। नुज़हतुल मजालिस में ये वाक़िया लिखा है कि एक बुजुर्ग थे, उनके बराबर में एक शराबी रहता था, बहुत कसरत से शराब पीता था, नमाज भी नहीं पढ़ता था, ना उसको रोजे का ध्यान, हर वक्त नशे की आलम में होता था। और रिहाइश कहाँ थी? बिल्कुल बुजुर्गों के दीवार के साथ इस शराबी की दीवार। तो कभी कभी यहाँ मजालिस हो रही होती थी, जिक्र की मजलिस, तो कुरान और हदीस की मजलिस, और इधर ये शराबी अपनी शराब में शराब हो रहे। अल्लाह अकबर। अल्लाह ताला ने इन अल्लाह वालों को नरम दिल दिया था, बार बार सोचते कि जी शराब तो पीता है मगर है मेरा पड़ोसी, इसका हक यही बनता है कि मैं इसकी फिक्र करूं, इसके लिए भी वो पसंद करूं जो अपने लिए पसंद करता हूं। वक्तन फवक्तन जब भी मौका मिलता इसको बड़ी मोहब्बत देते, उसको बार बार तरगीब देते कि ये तेरे लिए अच्छी नहीं है शराब, ये छोड़, मस्जिद में आ, नेकों के साथ जुड़। मगर आदत ऐसी पक्की थी कि इसको शराब से कोई नहीं बचा सकता था। अल्लाह की शान, یوں ہی شراب پیتے پیتے اور توبہ کیے بغیر آخری دم تک شراب پیتے پیتے اس دنیا سے رخصت ہو گیا. اللہ اکبر. بزرگوں کو بڑا غم ہوا کہ میرا پڑوسی تھا اور میں کچھ کر نہ سکا کہ وہ شراب سے توبہ کر لیتا, کوئی آخر میں نیکی کر لیتا کہ اس کی آخرت سنور جاتی. اللہ کی شان, ان بزرگوں کو خواب میں ان کی زیارت کروائی گئی. خواب میں جو ان کو دیکھا تو یہ تو جنت میں گھوم رہے ہیں, بڑے حیران ہوئے کہ یہ جس نے نمازیں نہیں پڑھی, جس نے اور کچھ نہیں کیا, جنت میں گھوم رہا ہے. خواب میں ہی اس سے پوچھا کہ تیری زندگی تو ایسی نہیں, تجھے جنت کی سیریں کیسے مل گئیں؟ خواب میں ہی کہا کہ ایک مرتبہ مجھے حدیث کی مجلس میں جانے کا موقع ملا, جہاں کوئی بزرگ حدیث بیان کر رہے تھے. ایک مرتبہ میں نے غور سے اللہ کے نبی کی حدیث سنی اور اس حدیث سن کے میرے دل میں اللہ کے نبی کی محبت پیدا ہوئی. ایک مرتبہ میں نے بے ساختہ زور سے درود پڑھا اور میرے زور سے پڑھنے کی وجہ سے جتنے لوگ اس مجلس میں تھے انہوں نے بھی درود شریف پڑھنا شروع کر دیا. اللہ تعالیٰ نے یہ میرا ایک مرتبہ کا درود شریف قبول فرمایا اور اس درود شریف کی برکت سے اللہ نے میری مغفرت فرما دی. اللہ اکبر. یہ پکی بات ہے کہ جس کو اللہ نے درود پڑھنے کی توفیق دی اس کو اللہ نے چھوٹی توفیق نہیں دی. ہم اس کو اپنے کاموں میں وہ اہمیت دیتے ہی نہیں جو اس درود شریف کے پڑھنے کی اہمیت ہے. اللہ تعالیٰ ہمیں کثرت سے اپنے پیارے محبوب پہ درود پڑھنے کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمدللہ رب العالمین. تھوڑی دیر کے لیے سب حضرات مراقبہ کر لیں, آنکھوں کو بند کر لیں, سر کو جھکا لیں.
سارے نبیوں کے رتبے بڑے ہیں, سارے نبیوں کے رتبے بڑے ہیں, میرے آقا کا من سب جدا ہے. سارے نبیوں کے رتبے بڑے ہیں, میرے آقا کا من سب جدا ہے. وہ امام صفِ انبیاء ہے, وہ امام صفِ انبیاء ہے, ان کا رتبہ بڑوں سے بڑا ہے. وہ امام صفِ انبیاء ہے, ان کا رتبہ بڑوں سے سے بڑا ہے، وہ جو ایک شہر نور الہدا ہے، جلوہ گاہوں کا ایک سلسلہ ہے، وہ جو ایک شہر نور الہدا ہے، جلوہ گاہوں کا سلسلہ ہے، جس کی ہر صبح و شم سو دہا ہے، جس کی ہر صبح و شم سو دہا ہے، جس کی ہر شام بدر و دجا ہے، جس کی ہر صبح و شمس و دہا ہے، جس کی ہر شام بدر و دجا ہے، سارے نبیوں کے رتبے بڑے ہیں، میرے آقا کا منصب جدا ہے، وہ امام صف انبیاء ہے، ان کا رتبہ بڑوں سے بڑا ہے، سارے مل کے یہ مانگو دعائیں، ہم بھی جلدی مدینے کو جائیں، سارے مل کے یہ مانگو مدینے کو جائے، ہے ہمارے لیے یہ تو مشکل، ہے ہمارے لیے یہ تو مشکل، میرا اللہ مشکل کشا ہے، ہے ہمارے لیے یہ تو مشکل، میرا اللہ مشکل کشا ہے، سارے نبیوں کے رتبے بڑے ہیں، میرے آقا کا منصب جدا ہے۔
ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। दुआ कर लीजिए। सुभान रब्बिल आलल वहाब, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اے اللہ ہم آپ کے عاجز مسکین بندے ہیں، اللہ ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، ہمارے عیبوں کی پردہ پوشی فرما، اللہ برے دن سے محفوظ فرما، اللہ بری رات سے محفوظ فرما، میرے مالک برے کاموں سے محفوظ فرما، اے اللہ ہمیں برے انجام سے محفوظ فرما، اللہ ہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما، اللہ سیدھا رستہ ملنے کے بعد بھٹکنے سے محفوظ فرما، اللہ اپنا قرب حاصل ہو جانے کے بعد اپنی دوری سے محفوظ فرما، میرے مالک نعمتیں مل جانے کے بعد نعمتوں کے چھن جانے سے محفوظ فرما، اللہ عزتیں ملنے کے بعد ذلت سے محفوظ فرما، میرے مالک در در کے دھکے کھانے سے محفوظ فرما، اللہ نفس و شیطان کے مکر و فریب سے محفوظ فرما، میرے مالک علم حاصل ہو جانے کے بعد جہالت والے کاموں سے محفوظ فرما، اے اللہ آپ کو ناراض نہیں کرنا چاہتے، میرے مالک کمزور ہے، اللہ شیطان کبھی اچک لیتا ہے، اللہ کبھی ہمارا نفس ہمیں اچک لیتا ہے، میرے مالک ہمارے لیے گناہ چھوڑنا بڑا مشکل کام ہو گیا، اللہ آپ کے لیے گناہ چھڑوانا آسان ہے، میرے مالک گناہوں سے پاک زندگی نصیب فرما، اللہ گناہوں سے پاک زندگی نصیب فرما، اللہ پاکیزہ زندگی عطا فرما، گناہگاری میں کب تک عمر کاٹوں، گناہگاری میں کب تک عمر کاٹوں، بدل دے میرا رستہ دل بدل دے، ہواؤں ہرس والا دل بدل دے، میرا غفلت میں ڈوبا دل بدل دے، اللہ گناہگاری والی زندگی سے محفوظ فرما، اللہ اپنی رحمت کا سایہ عطا فرما، میرے مالک اپنی رحمت کا سایہ عطا فرما، اللہ میں نیک نہ بن سکا، اللہ تیرے نیکوں میں آ کے بیٹھ گیا ہوں، اللہ نیک نہ بن سکا، اللہ نیکوں میں آیا بیٹھا ہوں، اللہ ان نیکوں کی برکت سے اللہ ہمیں بھی نیکی نصیب فرما، اللہ ان نیکوں کی برکت سے اللہ ہمیں بھی اپنی سچی محبت نصیب فرما، اللہ ان نیکوں کی برکت سے ہمیں بھی اپنے پیارے محبوب کی سچی محبت نصیب فرما، اللہ ان کی سنتوں پہ شوق سے عمل کی توفیق عطا فرما، میرے مالک کثرت سے اپنے پیارے محبوب پہ درود پڑھنے کی توفیق عطا فرما، میرے مالک آپ کے کیسے چنے ہوئے بندے ہوتے ہیں جو ہر رات کثرت سے درود پڑھتے ہیں، میرے مالک ہمیں بھی ان چنے ہوئے بندوں میں شامل فرما، اللہ چنے ہوئے بندوں میں شامل فرما، اللہ اپنے پیارے محبوب کی شفاعت عطا فرما، اللہ کل قیامت کے دن ان کے مبارک جھنڈے کے نیچے جگہ نصیب فرما، اللہ آپ کے محبوب نے فرمایا قیامت کے دن میرے سب سے قریب وہ ہوگا جو مجھ پہ کثرت سے درود پڑے گا، اے اللہ ہماری درود پڑھنے کی کوتاہی، اے اللہ درود میں کثرت نہ کرنے کی کوتاہی معاف فرما، اے اللہ کثرت سے درود شریف پڑھنے کی تو توفیق فرما میرے مالک, اپنی رحمتوں کا سایہ عطا فرما, اللہ اپنی رحمتوں کا سایہ عطا فرما میرے مالک, اپنے پیارے محبوب کی سچی محبت نصیب فرما, اے اللہ بار بار اپنے محبوب کے در کی حاضری نصیب فرما, اے اللہ ان کی لائے ہوئے قرآن اور حدیث کے علوم نصیب فرما, اے اللہ ان پر عمل نصیب فرما میرے مالک, اپنی رحمت کا سایہ عطا فرما, اے اللہ جنہوں نے دعاؤں کے لیے کہا اللہ ان کو بھی ان دعاؤں میں شامل فرما میرے مالک, جہاں جہاں مسلمان پریشانی کے عالم میں ہے اللہ ان کی پریشانیوں کو دور فرما, اللہ جو گھر بار کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما, اللہ جو کام کاروبار کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما, اللہ جو اولاد کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما میرے مالک, جو اپنی صحت کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما, اے اللہ آج جو حادثہ ہوا اس میں جتنے لوگ شہید ہوئے اے اللہ ان کو بھی مغفرت فرما, اللہ ان کی قبروں کو نور سے منور فرما, اللہ ان کے جتنے لواحقین ہیں اللہ ان کو صبر جمیل عطا فرما, اللہ اس ملک پر اپنی رحمت کا سایہ عطا فرما, اللہ اس ملک پر اپنی رحمت کا سایہ عطا فرما, اللہ جہاں جہاں مسلمان پریشانی کے عالم میں ہے اللہ جہاں جہاں مسلمان غیروں کے ہاتھوں پس رہے ہیں اللہ اپنی رحمت کا سایہ عطا فرما, اللہ اپنی خاص مدد اور نصرت شامل حال فرما, اے اللہ ہمارے مدرسے کے بڑے استاد حضرت مولانا نثار صاحب کے والد کا بھی انتقال ہوا, اے اللہ ان کی قبر بھی نور سے منور فرما, اے اللہ ان کو اپنے خاص مقربین میں شامل فرما میرے مالک, اپنی رحمتوں کا سایہ عطا فرما, اے اللہ اپنی رحمتوں کا سایہ عطا فرما, اے اللہ ہمارے دلوں کی بھی ایک بڑی تمنا ہے اللہ اس سے پہلے کہ موت آ جائے میرے مالک ہمیں اپنی رضا نصیب فرما, اے اللہ پہلے ہم سے راضی ہونا اللہ پھر موت عطا کرنا, اللہ پہلے راضی ہونا میرے مالک پھر موت عطا کرنا, اے اللہ ہمارے گناہوں کی نحوست کی وجہ سے اللہ اپنے در سے دور نہ فرما, اللہ ہمارے گناہوں کی نحوست کی وجہ سے اپنے پیارے محبوب پہ درود پڑھنے سے ہمیں اللہ دور نہ فرما, اے اللہ آپ کے تو ہمارے جیسے اربوں کھربوں ہے میرے مالک, ہمارا آپ کے سوا کوئی نہیں, اللہ اپنے در سے دور نہ فرما, اللہ اپنے پیارے محبوب کے در سے دور نہ فرما, اے اللہ پوری زندگی اپنے محبوب کی وفادار کا وفادار بن کے رہنے کی توفیق عطا فرما میرے مالک, جیسا آپ ہمیں دیکھنا چاہتے ہیں اے اللہ ہمیں ویسا بننے کی توفیق عطا فرما, اے اللہ ہمارے تینوں حرم کی حفاظت فرما, اللہ ہمارے اس ملک کی حفاظت فرما, اے اللہ ہمارے اس شہر کی حفاظت فرما, اے اللہ ہمیں بار بار اپنے گھر کا دیدار نصیب فرما, اپنے پیارے محبوب کے در کی حاضری نصیب فرما, اے اللہ ہمارے عزیز اقارب رشتہ دار مشائخ اساتذہ والدین جو بھی اس دنیا سے فوت ہو چکے ہیں جو حیات ہیں اللہ ان سب کی مغفرت فرما, اللہ جن کی مغفرت فرما دی اپنے قرب کے اعلیٰ درجات نصیب فرما, ربنا تقبل منا انک انت السمیع العلیم, تب علینا انک انت التواب الرحیم, وصلی اللہ تعالی علی حبیبہ سیدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين.